ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन सय्यिदना व नबीना व हबीबना व शफीना محمد وآله وأصحابه أجمعين أما بعد فإن خير الكتاب كتاب الله وأحسن الهدي هدي محمد صلى الله تعالى عليه وسلم وخير الأمور أوازمها وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل دلالة في النار عن عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال قال النبي صلى الله تعالى عليه وسلم الراحمون يرحمهم الرحمن تبارك وتعالى ارحموا من في الارض يرحمكم من في السماء وبالسند المتصل منا إلى الإمام الهمام الحافظ الحجة أمير المؤمنين في الحديث أبي عبد الله محمد بن إسماعيل البخاري رحمه الله تعالى ونفعنا بعلومه قال باب قول الله ونضع الموازين القسط ليوم القيامة وأن أعمال بني آدم وقولهم يوزن مجاهد والعدل بالرومية ويقال القسط مصدر المقسط وهو العادل وأما القاسط فهو الجائر وبه قال حدثنا أحمد بن أشكاب قال حدثنا محمد بن فزيل عن عمارة بن القعقاع عن أبي زرعة عن أبي هريرة رضي الله تعالى عنه وعنهم قال قال النبي صلى الله تعالى عليه وسلم كلمتان حبيبتان الى الرحمن خفيفتان على اللسان ثقيلتان في الميزان سبحان الله وبحمده سبحان الله العظيم। सबसे पहले तो हजरत अब्दुल्लाह इब्न अमर इब्न العاص رضی اللہ تعالی عنہما کی جو روایت आपके सामने पढ़ी गई अर्राहिमून यरहमुहुमुर रहमान तबारक व तआला इरहमू मन फिल अर्द यरहमुहुम मन फिस समा, ये हदीस मुसलसल बिल अव्वलियत है। मतलब यह है कि हर शागिर्द ने अपने उस्ताद से और हर रावी ने अपने मरवी अनुभव से सबसे पहले यही हदीस सुनी। मैंने अपने शेख व मुर्शिद हजरत शेखुल हदीस मौलाना मोहम्मद ज़करिया साहब कांदलवी महाजिर मदनी रहमतुल्लाह अलैहि से सबसे पहले यह हदीस सुनी। उन्होंने अपने शेख व उस्ताद हजरत मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह अलैहि से और उन्होंने हजरत मौलाना अब्दुल कय्यूम साहब बुढ़ानवी रहमतुल्लाह अलैहि से और उन्होंने हजरत मौलाना शाह मोहम्मद इसहाक साहब दहलवी रहमतुल्लाह अलैहि से और उन्होंने अपने नाना हजरत शाह अब्दुल अजीज साहब दहलवी रहमतुल्लाह अलैहि से और उन्होंने अपने वालिद बुजुर्गवार हजरत शाह वलीउल्लाह साहब दहलवी रहमतुल्लाह अलैहि से सबसे पहले यही रिवायत सुनी। आगे की सनद अल फजलुल मुबीन फिल हदीस मुसलसल अनिल नबील अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम, जो हजरत शाह वलीउल्लाह साहब दहलवी रहमतुल्लाह अलैहि का रिसाला है और मुसलसलात के नाम से मशहूर है, उसमें देखी जा सकती है। तो आपका भी ये तसलसल बाकी रहे इसलिए मैंने इसको पढ़ा है। वैसे इसका ये तसलसल रावी हदीस हजरत सुफियान इब्ने उयैना رحمت اللہ علیہ تک ہے. باقی حضرت سفیان ابن عیینہ اور ان کے استاد حضرت عمر ابن دینار, ان کے استاد ابو قابوس مولا عبداللہ ابن عمر ابن العاص, اور ان کے استاد حضرت عبداللہ ابن عمر ابن العاص رضی اللہ تعالیٰ عنہ کو یہ تسلسل حاصل نہیں. لیکن حضرات محدثین کے یہاں اس روایت کو مسلسل بالاولیت کے طور پر بیان کیا جاتا ہے, اکثر روایات پہ یہ چیز موجود ہے. ابھی آپ نے آخری باب جو پڑھا, امام بخاری رحمۃ اللہ علیہ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی احادیث مبارکہ کو جو ترتیب دیا ہے, الجامع المسند الصحیح المختصر من امور رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم و سننہ و ایامہ کے نام سے, کل امام بخاری رحمۃ اللہ علیہ نے 600,000 حدیثوں میں سے انتخاب فرما کر اس مجموعے کو مرتب کیا ہے, اور اس میں بقول علامہ ابن الصلاح اور علامہ نووی رحمۃ اللہ علیہ کے 7,275 احادیث ہیں. ویسے حضرات شراح اور محدثین میں تعداد میں کچھ فرق ہے, یہ جو میں نے عدد بیان کیا ہے وہ علامہ ابن الصلاح اور علامہ نووی رحمۃ اللہ علیہ کی تحقیق کے مطابق. تو 7,275 احادیث کو انہوں نے مختلف ابواب میں, 3,866 ابواب ہیں پوری کتاب کے اندر ہندوستانی نسخے کے اعتبار سے, اس میں انہوں نے ان احادیث کو آپ حضرات کے سامنے پیش کیا ہے. سب سے پہلا باب ہے باب کیف کان بدو الوحی الی رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم, اور آخری باب وہ ہے جو بھی آپ حضرات نے پڑھا. یہ آخری باب ہے, اور آخری کتاب اس کی کون سی ہے؟ تو عام طور پر حضرات شراح اس آخری کتاب کتاب التوحید کو قرار دیتے ہیں. یہ کتاب التوحید یہ نصفی کے نسخے کے اعتبار سے اور مستملی کے نسخے میں آگے کتاب التوحید والرد علی الجہمیت وغیرہم کا اضافہ بھی ہے. ویسے زیادہ تر نسخوں میں یہی خالی کتاب التوحید ہے, اور یہ آخری کتاب ہے اور اسی کا یہ آخری باب ہے. ویسے شیخ الحدیث حضرت مولانا محمد زکریہ صاحب کاندھلوی رحمۃ اللہ علیہ کی تحقیق میں آخری کتاب جو ہے وہ کتاب الاعتصام بالکتاب والسنہ, یہ جو کتاب التوحید سے پہلے کتاب ہے وہ, اور یہ کتاب التوحید بقول حضرت شیخ رحمۃ اللہ علیہ کے یہ اسی کتاب الاعتصام کا ایک حصہ ہے, مستقل کتاب نہیں ہے. جبکہ دیگر تمام حضرات شراح کتاب التوحید کو مستقل کتاب اور اسی کتاب الجامع کی آخری کتاب شمار کرتے ہیں, اسی کا یہ آخری باب ہے. اس باب کو کتاب التوحید کے ساتھ کیا مناسبت ہے؟ تو چونکہ امام بخاری رحمۃ اللہ علیہ نے کتاب التوحید کے اندر اللہ تبارک و تعالیٰ کی ذات و صفات کو بیان کیا ہے, ویسے جہمیہ کے یہاں توحید نام ہے, صرف وہ اللہ تبارک و تعالیٰ کی ذات کو ثابت کرتے ہیں, اسی کے اس بات کو توحید قرار دیتے ہیں اور صفات کا انکار کرتے ہیں, بلکہ اپنے اس انکار صفات کو وہ توحید کا ایک عظیم جز ویا شمار کرتے ہیں. کہ ان کے نزدیک اس بات صفات سے تعدد آلہہ لازم آتا ہے, اس لیے وہ کہتے ہیں کہ بس अल्लाह तबरक तआला की ज़ात का इस्बात किया जाए। लेकिन इमाम बुखारी रहमतुल्लाह अलैह ने किताब तौहीद में अहले सुन्नत वल जमात की तौहीद को बयान किया है, और अहले सुन्नत वल जमात ज़ात बारी और सिफात बारी दोनों के इस्बात और इकरार को तौहीद से ताबीर करते हैं। यहाँ ये जो आखिरी बाब है उसको जो है वज़न आमाल के वास्ते इन्होंने कायम किया है। तो चूंकि अल्लाह तबरक तआला की सिफात दो तरह की हैं, सिफात ज़ात और सिफात अफ़आल, वज़न आमाल और वज़ए मीज़ान ये सिफात अफ़आल के कबील से है, इस माना करके इस आखिरी बाब को किताबु तौहीद के साथ मुनासबत हो जाएगी, और इस बाब को कायम करने की गरज और मकसद क्या है तो अल्लामा इब्ने कय्यिम और हमारे अकाबिर में से हजरत अल्लामा अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह का नज़रिया यह है, रुझान यह है कि यह बाब इमाम बुखारी रहमतुल्लाह अलैह ने तिलावत और मतलू के दरमियान फ़र्क को बतलाने के लिए कायम किया है। गोया ये बतलाना चाहते हैं कि मीज़ान तो मुकल्लफीन के आमाल को गोया वज़न करने के लिए कायम की जाएगी, बाकी रहा अल्लाह ताला का कलाम उस वो तो इससे बहुत ऊंचा है कि उसका वज़न किया जा सके। चूंकि ये मसला तिलावत और मतलू का लफ्ज़ी बिल कुरान मखलूक, जैसा कि आपने शुरू में इमाम बुखारी रहमतुल्लाह अलैह की सवाने की नस्बत से सुना होगा, इस मसले में इमाम बुखारी रहमतुल्लाह अलैह को बड़ा इत्तला पेश आया था, इसलिए उन्होंने इस मसले को कलाम बारी के मसले को किताब तौहीद के अंदर बहुत सारे अबवाब के अंदर बयान किया है। ये आखिरी बाब है जिसमें गोया इसी मसले की तरफ वो इशारा करना चाहते हैं। ये अल्लामा इब्ने कय्यिम रहमतुल्लाह अलैह और हमारे अकाबिर में से हजरत अल्लामा अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह की राय है, जबकि दीगर तमाम शुर्राह बुखारी का कहना यह है कि इमाम बुखारी रहमतुल्लाह अलैह ने इस बाब को वज़ मीज़ान के लिए कायम किया है, यानि ये बतलाने के लिए कि क़यामत के रोज़ तराजू कायम की जाएगी, रखी जाएगी, और इस तरह वो मोतज़िला की तरदीद करना चाहते हैं। वह इस बाब की गर्ज और मकसद जो है वो मोतज़िला जो वज़ मीज़ान का इनकार करते हैं तराजू का, उसकी तरदीद है। ये आम तौर पर शुर्राह बुखारी मकसद बाब इसी को बयान करते हैं। मोतज़िला ने तराजू क़यामत के रोज़ कायम की जाएगी उसका इनकार किया है, और चूंकि आम तौर पर मोतज़िला के यहाँ शरीयत के अकायद आमाल और अहकाम शरा के सिलसिले में जो नुसूस आए हैं उनको वो लोग अपनी अक्ल के मुताबिक जो है उसको समझने की कोशिश करते हैं। अब वो ये कहते हैं कि ये तराजू आमाल को तोलने के लिए कैसे कायम की जाएगी, आमाल जो हैं वो तो आराज हैं। उस ज़माने के अंदर ये फ़लसफ़े यूनान का बड़ा गलगला और बड़ा जो है शुयू था, और फ़लसफ़े यूनान के में जो मंतिक अहले मंतिक ने जो अजनास आलिया कायम की हैं उनमें दो चीज़ें हैं, आराज और जवाहिर, और फिर ये जौहर और अर्ज के अंदर आराज की फिर आगे किस्में बयान की। वो असल जो जिनसे आली है वो तो मौजूद, यानी अल्लाह तबारक ताला ने तमाम चीज़ों को पैदा किया तो मौजूदात जो हैं उसकी इन्होंने दो किस्में की हैं, एक तो जौहर और दूसरी अर्ज। जौहर उसको कहते हैं जो खुद कायम हो, अपने वजूद में किसी के ताबे न हो, जैसे ये माइक हमारे सामने रखा हुआ है वो खुद कायम है, अपने वजूद में किसी के ताबे नहीं है। कुछ मौजूदात ऐसे हैं जो अपने वजूद में दूसरों के ताबे होते हैं, जैसे कि सफेदी और सियाही। सफेदी जो है एक रंग सफेद रंग, सफेदी एक मौजूद चीज तो है, लेकिन सफेदी को आप अलग हाथ में लेकर किसी को बतला नहीं सकते। आप सफेदी को समझाना चाहेंगे तो किसी न किसी चीज के जिम्न में सफेद कपड़ा, सफेद गाय, सफेद किताब, और मतलब यह है कि किसी उसकी उसका वजूद अपना मुस्तकिल नहीं है। या जैसे कि लंबाई और चौड़ाई, आप लंबाई और चौड़ाई को समझाना चाहें, लंबाई और चौड़ाई ये मौजूदात में से है लेकिन उसका अपना मुस्तकिल कोई वजूद नहीं। जब भी ये लंबाई और चौड़ाई वाली का सिफत और मौजूद पाया जाएगा तो वो किसी के जिम्न में किसी के ताबे। आप किसी को लंबाई समझाना चाहेंगे तो ये डेस्क है, ये उसकी लंबाई है, ये उसकी चौड़ाई है, उसकी गहराई है। तो मतलब ये है कि आराज का वो आराज वो होते हैं जो खुद मुस्तकिल उनका वजूद नहीं होता, दूसरे मौजूद जो जवाहिर हैं उनके साथ वो कायम होते हैं। तो फलासफाने और मनातिकाने मौजूदात की दो किस्में कर रखी थी, जवाहिर और आराज। अब ये मुतज़िला यूं कहते हैं कि आमाल जो हैं उनका अपना मुस्तकिल कोई वजूद नहीं। जाहिर है मैं ये बोल रहा हूँ, मेरा कलाम, इस कलाम का कोई अलग मुस्तकिल वजूद नहीं है, वो मेरे साथ कायम है। मैं बोल रहा हूँ, मेरे साथ जुड़ा हुआ है। मैं अपने इस कलाम को अलग हाथ में लेके आपको बतलाना चाहूँ कि ये है मेरा कलाम, उसका कोई मुस्तकिल वजूद नहीं है। ऐसे जितने भी आमाल इंसान से सादिर होते हैं वो सारे आमाल वो हैं जो इंसान के साथ कायम है, उनका अलग से कोई वजूद नहीं। आप नमाज पढ़ेंगे, नमाज आपका एक अमल है, चंद जो है आम जो है अरकान के मजमूए का नाम नमाज है, तकबीर तहरीमा, फिर आप क़िरात करेंगे, क़याम है, रुकू है, सुजूद है, क़ुउद है। अब ये सारे आमाल जो है, ये सारी चीज़ें उनको मिलकर नमाज मिलाकर नमाज को मुरक्कब किया गया है, लेकिन नमाज कोई ऐसी चीज नहीं है अलग जिसको बयान किया जाए। नमाज तो कोई आदमी नमाज पढ़ रहा हो उसको बताएंगे कि ये है देखो नमाज पढ़ रहा है, नमाज पढ़ चुकने के बाद भी उसकी पढ़ी हुई नमाज को अलग से आप जो है बतलाना चाहें कि अब ये नमाज जो उसने पढ़ ली वो ये रही, वो अलग से कहीं भी आप ढूंढने से भी मिलेगी नहीं, उसका मुस्तकिल अपना कोई वजूद नहीं, वो तो नमाजी के साथ जुड़ी हुई है। तो हर ऐसी चीज जो अपना मुस्तकिल वजूद न रखती हो, दूसरे मुस्तकिल वजूद रखने वाली चीजों के साथ जुड़ी हुई हो, उसको इनके नजदीक क्या कहते हैं, अर्ज कहते हैं। गर्मी और सर्दी, समझाया कि नहीं, तो ये भी इसी तरीके से है। तो ये कहते हैं आमाल जितने भी हैं इंसान के सारे आमाल आराज हैं, आराज होने की वजह से उनका मुस्तकिल वजूद नहीं। जब मुस्तकिल है नहीं तो तराजू के पलड़े में क्या रखेंगे, तराजू में तोलने के लिए तो वो चीज रखनी पड़ेगी नहीं, वहां तो अलग से कोई चीज तो है नहीं, तो कैसे तोला जाएगा उसको। इसलिए वो यूं कहते हैं कि आमाल का वजन मुमकिन नहीं है, ये उनका नजरिया। एक दलील अकली उनकी ये है, और दूसरी बात वो ये कहते हैं कि भाई आमाल को तोलने की जरूरत क्या है, अल्लाह ताला तो सब जानते हैं, अल्लाह के इल्म में सब कुछ है, तो आमाल को तोल कर इतना ही मालूम करना है ना कि किसने कितने आमाल किए हैं, आमाल की कमी बेशी या तराजू के जरिए से किसी भी चीज की कमियत और मिकदार को मालूम किया जाता है। हर चीज की मिकदार अल्लाह ताला जानते, बल्कि ऐसी चीजों की मिकदार है कि जो हम और आप नहीं जान सकते। समंदर में कितने कतरे हैं पानी के, दुनिया के दरख्तों के कितने पत्ते हैं, ہم اور آپ نہیں جانتے, اللہ تعالیٰ جانتے ہیں. ہر چیز کی مقدار سے اللہ تبارک و تعالیٰ بخوبی واقف ہیں. پھر اس کو تولنے کی ضرورت کیا؟ تولنے کا مقصد تو مقدار کو معلوم کرنا ہے. یہ کچھ ایسے دلائل ہیں جن کی بنیاد کے اوپر وہ یہ کہتے ہیں کہ اعمال تولے نہیں جائیں گے. اب چونکہ قرآن میں اعمال کے تولنے کا تذکرہ ہے, قرآن میں ترازو کا تذکرہ ہے, حدیث کے اندر تذکرہ ہے, تو اب قرآن اور حدیث کا انکار بھی تو نہیں کیا جا سکتا. اس لیے انہوں نے اپنے اس عقلی نظریے کو جو ہے قرآن اور حدیث سے کے اندر جو ترازو کا تذکرہ آیا اس کا مطلب انہوں نے یہ لیا کہ ترازو کا مطلب یہ نہیں کہ دنیا میں چیزوں کو تولنے کے لیے ایک چیز ہوا کرتی ہے جس کو ہم کیا کہتے ہیں, ترازو, دو پلڑے ہوتے ہیں, اس کے اندر کانٹا ہوتا ہے جس کے ذریعے سے چیزوں کی مقدار کو معلوم کیا جا سکتا ہے. قرآن میں جہاں کہیں بھی ترازو کا تذکرہ آیا اس کا مطلب یہ ہے کہ اللہ تبارک و تعالی قیامت کے روز عدل اور انصاف سے کام لیں گے. گویا قرآن نے لفظ میزان استعمال کیا, لیکن اس میزان کا جو حقیقی, دیکھو لفظ میزان کا ایک تو ہے حقیقی معنی, حقیقی معنی یعنی وہ آلہ جس کے ذریعے سے کسی بھی چیز کی مقدار کو معلوم کیا جا سکے. تو وہ کہتے ہیں چونکہ یہاں سوال ہی نہیں پیدا ہوتا اور ضرورت نہیں اللہ تعالیٰ کو مقدار معلوم کرنے کی, تو اب یہ قرآن میں جب لفظ میزان آیا یہ تو نہیں کہہ سکتے کہ میزان ہے ہی نہیں. وہ کہتے ہیں میزان کا مطلب وہ ترازو نہیں ہے, میزان کا مطلب یہ ہے کہ قیامت کے روز اللہ تبارک تعالیٰ عدل اور انصاف سے کام لیں گے. گویا اللہ تعالیٰ جو عدل اور انصاف سے فیصلے کریں گے, اللہ کی صفت عدل اور صفت انصاف کو تعبیر کرنے کے لیے ایک لفظ استعمال کیا, کون سا؟ میزان کا. گویا یہ میزان کا حقیقی معنی مراد نہیں, معنی مجازی مراد ہے, یہ ہے ان کا دعویٰ. گویا قرآن میں اور حدیث میں جہاں یہ لفظ آیا ہے اس کو اسی معنی کے اوپر محمول کرتے ہیں. اس کے برخلاف اہل سنت والجماعت کا عقیدہ یہ ہے کہ نہیں, میزان کا جو حقیقی معنی ہے, میزان یعنی ترازو جس کو اردو میں کہتے ہیں, اور ترازو کا مطلب کیا؟ ایک ایسا آلہ جس کے ذریعے سے چیزوں کی مقدار اور وزن معلوم کیا جا سکے. تو گویا اللہ تبارک تعالیٰ باقاعدہ میدان حشر میں ایسا آلہ قائم کریں گے اور اس کے ذریعے سے اعمال کی مقدار کو اور اس کے وزن کو معلوم کیا جائے گا. وہ جو وہ لوگ یوں کہتے ہیں کہ یہاں اس کا حقیقی معنی مراد نہیں بلکہ میزان بول کر عدل و انصاف, عدل و انصاف تو اللہ تعالیٰ کریں گے لیکن یہاں میزان کا لفظ جو ہے وہ حقیقی معنی میں استعمال کیا گیا ہے, باقاعدہ قیامت کے روز میزان ہوگا. چنانچہ احادیث سے بھی اس کی تائید ہوتی ہے, اور وہاں یہ روایت جو ہے اس میں ابو القاسم لالکائی نے حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کا مقولہ نقل کیا ہے کہ قیامت کے روز جو طرح میزان ہوگی اس کے باقاعدہ دو پلڑے ہوں گے, اور ایک ایک پلڑا اتنا بڑا ہوگا کہ اس میں اگر سارے آسمان اور زمین ہے اور اس میں جو کچھ بھی ہے رکھ دیا جائے تو وہ اس کو اپنے اندر سمو لے گا. گویا باقاعدہ جیسے تولنے کا آلہ اور ترازو ہوا کرتی ہے اسی ترازو ہی ہوگی اور اس کے ذریعے سے اعمال کی مقدار کو معلوم کیا جائے گا. اور یہ کہنا کہ بھئی اللہ تبارک تعالیٰ کو سب معلوم ہے, تو اللہ تعالیٰ اپنے علم کے لیے نہیں, اپنی معلومات کے لیے نہیں, بلکہ بندوں کے سامنے جب ان کا حساب لیا جائے گا ان پر حجت قائم کرنے کے لیے. جیسے کبھی کسی طالب علم سے کوئی جرم صادر ہوا ہو, معتمد صاحب جو ہیں وہ جانتے ہیں کہ اس نے یہ غلط کام کیا ہے, لیکن وہ इनकार न करे इसलिए बाकायदा गवाह लाए जाते हैं, और वो गवाह जो हैं वो ये कहते हैं कि हमने ये काम करते हुए उसको देखा। ये क्यों गवाह लाएंगे? मोहतमिम साहब अपने इल्म के लिए नहीं रहे, उनको तो मालूम है, लेकिन ये मुजरिम जो है वो अपने इस जुर्म से इनकार न करे, उसके ऊपर दलील कायम की जा सके, जिसको इत्माम हुज्जत कहते हैं, उसके लिए ये गवाह पेश किए गए। इसी तरीके से बंदों के सामने उनके अमाल को तोला जाएगा और उसकी मिकदार वो खुद अपने आँखों से देखेंगे। गोया ये तोलने वाला अमल जो है तराजू कायम करने का, वो इत्माम हुज्जत के लिए होगा। और रही ये बात कि भाई ये आराज के कबील से है, और आराज जो हैं उनका अपना कोई मुस्तकिल वजूद नहीं है जिसको तराजू में रखा जा सके और तोला जा सके। तो अल्लामा इब्ने क़य्यिम रहमतुल्लाह अलैह ने उसका एक जवाब तो ये दिया है, उस ज़माने के एतबार से बहुत बड़ा मौजून और मुनासिब जवाब था, कि आलम तीन हैं, आलम दुनिया, आलम बरज़ख और आलम आखिरत, और तीनों आलमों के अहकाम अलग अलग हैं। इस आलम का हुक्म अलग है, आलम बरज़ख का हुक्म अलग है, आलम आखिरत का हुक्म अलग है, किसी एक को दूसरे के ऊपर कयास नहीं कर सकते। जैसे आलम दुनिया है उसके बहुत सारे इकलीम हैं, एशिया है ना, अफ्रीका है, अमेरिका है, यूरोप है, ऑस्ट्रेलिया है, ये कई इकलीम हैं। एक इकलीम को दूसरे के ऊपर कयास नहीं किया जा सकता, यहाँ ऐसा है तो वहाँ भी ऐसा होगा। हम यहाँ इस वक्त बैठे हैं, यहाँ दोपहर का वक्त है, दिन है, कोई आदमी कहे कि यहाँ दिन है तो अमेरिका में भी दिन होगा, तो उसका ये कहना सही नहीं है। यहाँ दिन है वहाँ रात है, यहाँ हम जहाँ हमारे यहाँ गर्मी चल रही है, कोई यूँ समझे कि सारी दुनिया में गर्मी है, नहीं, यहाँ गर्मी है, अफ्रीका में बिल्कुल उससे बरक्स सख्त सर्दी के दिन है। तो गोया एक दुनिया ही के एक इलाके को, एक इकलीम को, एक खित्ते अर्द को दूसरे के ऊपर कयास नहीं किया जा सकता, यहाँ जैसा है वैसा ही वहाँ होगा, ये कहना दुरुस्त नहीं है। इसी तरीके से दुनिया का जो मामला है उसके ऊपर आखिरत को कयास नहीं किया जा सकता, ये नहीं कह सकते कि दुनिया के अंदर ये आराज को तोला नहीं जा सकता इसलिए आखिरत में भी तोला नहीं जा सकता, नहीं। हो सकता है कि दुनिया में वो तोले ना जा सके लेकिन आखिरत में तोले जा सके, चुनांचे उन्होंने उसकी मिसाल दी कि देखो ये जितने भी मौजूदात हैं हर चीज का, आप तो पढ़े हैं मंत्र के अंदर, एक तो वजूद खारजी होता है, एक वजूद जहनी होता है। ये माइक है उसका ये खारजी वजूद है, और किताब का इसी तरीके से ये डेस्क है, दिपाहियाँ हैं, ये मकानात हैं, दरख्त हैं, खारजी वजूद, और यही सारी चीज़ें हमारे जहन में भी हैं, हमारे आपके हफ्ज़े में है कि नहीं, ये सारी चीज़ें है या नहीं। अब देखिए खारिज में तो मकान और दरख्त जो है वो जौहर है, यानी अपना उसका एक मुस्तकिल वजूद है, यही मकान, यही दरख्त, यही माइक, यही किताब हमारे जहन के अंदर भी है, लेकिन उसको वो हमारे जहन के ताबे है, उसको वहाँ जिस्म की जरूरत नहीं है, उसका वजूद है अपनी जगह पर। तो गोया ये हमारे जहनों में ये सारी चीजें आराज हैं। देखो जहनी वजूद के एतबार से जो चीज अर्ज थी खारजी वजूद में वही क्या है, जौहर है। ऐसे ही हो सकता है कि एक चीज दुनिया के अंदर अर्ज हो और आखिरत के अंदर जौहर हो, अलग अलग वजूद के एतबार से अलग अलग हुक्म लगाया जा सकता है। इन आमाल को आप दुनियावी एतबार से जो आराज कहते हैं, लेकिन आखिरत के एतबार से यही आमाल जो है वो जवाहिर की शक्ल इख्तियार करेंगे। और ये तो उस जमाने के एतबार से अल्लामा इब्ने क़य्यिम रहमतुल्लाह अलैह ने जवाब दिया था, और अब हमारा जो दौर आया और साइंस ने तरक्की की, तो अब तो ये जितने जिनको ये कहते हैं कि ये आराज हैं, उनका उनकी मकदार का मालूम करना, उनका तोलना ये मुमकिन नहीं है। अब तो बुखार भी क्या है उसकी मकदार मालूम की जाती है थर्मामीटर के जरिए से, गर्मी कितनी है उसकी मकदार मालूम की जाती है, बिजली का पावर कितना है, हालांकि वो मुस्तकिल उसका वजूद नहीं, वो ताबे है, लेकिन वो मालूम किया जा सकता है मीटर के जरिए से। तो बहरहाल इस वक्त तो दुनिया में आराज को भी मालूम किया जा सकता है उनकी मकदार को। तो अब तो वो जो उनका इश्काल था जिस बुनियाद पर उन्होंने आमाल के तोलने का इनकार किया था, वो चीज बाकी नहीं रही। और वैसे कुरान और हदीस के नुसूस में जब तराजू का तस्किरा आया है तो उस सूरत के अंदर फिर जैसा वो लोग उसको माने मजाजी में लेते हैं, और आप पढ़ चुके हैं कि किसी लफ्ज को जब बोला जाए और उसका हकीकी माना लेना मुमकिन हो तो माने मजाजी पर उसको महमूल करना दुरुस्त नहीं है। जब इसका हकीकी माना मरा लिया जा सकता है तो अब माने मजाजी के ऊपर हम मामूल नहीं करेंगे। अल्लो इंसाफ वाली जो तावील की है उस तावील को तो उस वक्त इख्तियार किया जा सकता था जब इन अल्फाज के यानी लफ्ज़ मीज़ान के हकीकी माने को गोया का इम्कान होता न, लेकिन यहाँ मौजूद है। तो बहरहाल ये इमाम बुखारी रहमतुल्लाह अलैह ने ये बाब जो कायम किया है वनदउ المواذین القسط ليوم القيامة, ये दरअसल इसी मौतज़िला की तर्दीद के लिए कायम किया है। और तर्जमतुल बाब ही के अंदर इन्होंने आयत करीमा को शामिल कर लिया है। ये भी जैसा कि आप जानते हैं इमाम बुखारी रहमतुल्लाह अलैह का एक ख़ास अंदाज है, बल्कि अल जामिउस सही की जो खसूसियात और इम्तियाजात बयान किए गए हैं उनमें से एक ये भी है कि इमाम बुखारी रहमतुल्लाह अलैह अपने तराजीम अबवाब में यानी जो बाब कायम करते हैं उसके जो उनवान हैं उन उनवानात के अंदर कुरान पाक की आयतों को भी वो शामिल कर लेते हैं, जबकि दूसरी हदीस की किताबों में ये चीज़ आपको नहीं मिलेगी, तिर्मिज़ी में अबू दाऊद के अंदर। अलबत्ता इमाम नसई ने कुछ कुछ जो है इसका एहतमाम किया है, और इमाम मुस्लिम ने तो अबवाब ही नहीं कायम किए अपनी तरफ से, इमाम बुखारी ने कायम किए हैं। और इमाम बुखारी रहमतुल्लाह अलैह के अबवाब जो हैं हजरत शुर्राह के लिए मुस्तकिल मौजू बहस है कि ये बाब कायम करने का उनका मकसद क्या है, उसकी तशरीह उसकी तौज़ीह के अंदर बाकायदा बड़ी बहसें करते हैं। और इसीलिए कहा गया है फ़िक़्हुल बुखारी फ़ी अबवाबिही, इमाम बुखारी रहमतुल्लाह अलैह की शान तफक्कुह जो है वो उनके तराजीम अबवाब जो हैं उनवानात अबाब अबाब अबवाब के उससे पता चलता है कि उनकी शान तफक्कुह कितनी ऊँची है। बहरहाल ये बाब जो इन्होंने कायम किया है तो शुर्राह हदीस के कहने के मुताबिक इसका मकसद क्या है, मौतज़िला की तर्दीद है। ये आयत लाकर बताना चाहते हैं कि आप लोग जो यूँ कहते हैं कि क़यामत के रोज़ कोई तराजू वराजू नहीं, अल्लाह इंसाफ से काम लेंगे, बाकायदा कोई आला ऐसा नहीं होगा जिसके ज़रिए से आमाल को नापा और उसकी मकदार को मालूम किया जा सकता हो, ये आयत ला करके वनदउ المواذین القسط ليوم القيامة, कि हम क़यामत के दिन इंसाफ की तराजुएँ कायम करेंगे। मवाजीन ये मीज़ान की जमा है, और अल-क़िस्त या तो उसको सिफत करार दिया जा सकता है मवाजीन की, और सवाल पैदा होता है कि मौसूफ सिफत में जो है वो वहदत तस्निया और जमा के अतबार से यकसानियत हुआ करती है, मौसूफ जमा है तो सिफत भी जमा होगी। अब यहाँ मवाजीन मौसूफ है जमा है, और क़िस्त जो सिफत है वो वाहिद है, उसका एक जवाब तो ये दिया गया कि क़िस्त मस्दर है, और मस्दर जो है वाहिद तस्निया और जमा हर एक की सिफत बन सकता है। आपने जो है हिदायतुन्नह में जैदुन अदलुन जैदान अदलुन जैदुन अदलुन की मिसाल पढ़ी होगी कि वहाँ वाहिद तस्निया जमा موصوف کو الگ الگ پیش کیا, صفت ایک ہی حالت پر رہی. تو مصدر جمع کی بھی صفت بن سکتا ہے, مصدر میں اس کی صلاحیت ہے. اور ایک دوسرا یہ بھی کہ یہاں پر لفظ زوات کو یعنی مضاف کو محذوف مانا جائے, بنزو الموازین زوات القسط, ہم ترازویں قائم کریں گے انصاف والی. یہ گویا یہ مجاز بالحذف ہے, لفظ زوات یہ جو مضاف ہے قسط کا اس کو یہاں پر حذف کر دیا گیا. اور زوات جب آئے گا تو زوات بھی جمع ہے جیسے کہ میزان بھی جمع ہے. یہ اور بعضوں نے کہا القسط جو ہے صفت نہیں ہے بلکہ مفعول لہو ہے, یعنی اللہ تبارک تعالیٰ قیامت کے روز جو ہے ترازو قائم کریں گے کائی کے لیے, انصاف کے لیے. یہ اب یہ موازین جمع کا صیغہ استعمال کیا تو یہاں کیا کئی ترازویں ہوں گی, یہ مسئلہ بھی حضرات علماء کے درمیان مختلف ہی ہے. امام راضی رحمۃ اللہ علیہ تو اس کے ظاہری الفاظ کو جو ہے اختیار کرتے ہوئے فرماتے ہیں کہ قیامت کے روز کئی ترازویں ہوں گی, ایک نہیں. اور اب سوال پیدا ہوگا کہ یہ کئی ترازوؤں سے کیا مقصد, تو یا تو اصحاب اعمال کے اعتبار سے ہر ہر عمل کرنے والے کے اعمال کو الگ الگ ترازو سے, آپ کے عمل کے لیے الگ ترازو, ان کے عمل کے لیے الگ ترازو, ہر ایک کے عمل کے لیے اعمال کے لیے الگ ترازو ہوگی, اس معنی کر کے جمع کا صیغہ لایا گیا. اور بعضوں نے کہا اعمال کی جنس کے اعتبار سے, نماز کو تولنے کے لیے الگ, روزوں کے لیے الگ, صدقہ اور زکوٰۃ اور خیرات کے لیے الگ, ہر ہر عمل کے لیے ایک جنس کے لیے الگ الگ ترازو ہوگی, یہ بھی اس طرف گئے ہیں. لیکن جو ہے یہ علامہ ابن کثیر رحمۃ اللہ علیہ فرماتے ہیں کہ یہاں موازین جمع کا صیغہ بولا گیا ہے لیکن مراد ایک ہی ترازو. اور سوال یہ پیدا ہوتا ہے کہ جب ترازو ایک تھی تو جمع کا صیغہ کیوں استعمال کیا, تو اس کا جواب دیا گیا ہے کہ یہ تفخیم اور تعظیم کے لیے, یعنی کبھی کسی چیز کی بڑائی اور اس کی عظمت کو بیان کرنے کے لیے جمع کا صیغہ استعمال کیا جاتا ہے. تو یہاں یہ ترازو اتنی بڑی ہوگی جیسا کہ ابھی میں نے حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روایت کے حوالے سے بتلایا ہے کہ وہ اتنی بڑی ترازو ہوگی کہ اس کے ایک 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 پلڑے میں زمین و آسمان اور اس میں جو کچھ ہے وہ سب آ جائے گا, سما جائیں گے, اس کے باوجود اس میں جگہ باقی رہے گی. تو اس کی عظمت اور بڑائی کو ظاہر کرنے کے لیے جمع کا صیغہ استعمال کیا گیا ہے, یہ بعض حضرات فرماتے ہیں. بہرحال اور بعض حضرات فرماتے ہیں چونکہ یہ سب کے اعمال کو تولنے کا کام کرے گی, گویا اس کا کام جو ہے بہت بہت سی ترازوؤں سے جو کام لیا جا سکتا ہے وہی کام اس ایک ترازو سے لیا جائے گا, اس معنی کر کے اس کو جمع کا صیغہ استعمال کیا ہے. تو بہرحال امام بخاری رحمۃ اللہ علیہ نے یہ جو ترجمۃ الباب میں آیت کریمہ پیش کی ہے اس کا مقصد یہ ان کی تردید کرنا ہے معتزلہ کی. اور آگے امام بخاری رحمۃ اللہ علیہ اپنی طرف سے جو عنوان ہے وہ عنوان قائم کرتے ہیں, وَأَنَّ أَعْمَالَ بَنِي آدَمَ وَقَوْلَهُمْ يُوزَنُ, یہ ہے امام بخاری کا دعویٰ. گویا یہ ترجمۃ الباب دو چیزوں پر مشتمل ہے, ایک تو آیت کریمہ عنوان میں دو چیزوں کو شامل کیا, ایک تو آیت کریمہ اور دوسرا انہوں نے یہ جملہ یہ عنوان میں شامل کیا ہے, وَأَنَّ أَعْمَالَ بَنِي آدَمَ وَقَوْلَهُمْ يُوزَنُ, کہ انسانوں کے اعمال اور ان کے اقوال کو ان کی باتوں کو تولا جائے گا. اقوال بعد نسخوں میں قابوسی کے نسخے کے اندر بجائے قولہم کے اقوال جمع کا صیغہ آیا ہے. اور حافظ ابن حجر عسقلانی رحمۃ اللہ علیہ نے وہ لفظ اعمال جمع ہے اس کو سامنے رکھتے ہوئے اقوال والے نسخے کو زیادہ مناسب قرار دیا ہے تاکہ دونوں میں موافقت ہو. اور بعضوں نے کہا یہاں جو ہمارا نسخہ ہے اس کے اندر اعمال کو اعمال جمع ہے اور قول واحد ہے تو وہ تعدد مصدر کہتے ہیں, گویا زبان کے علاوہ دوسرے جتنے بھی اعضاء ہیں ان کے ذریعے سے جو اعمال صادر ہوتے ہیں اس کو تو تعبیر کیا اعمال سے، آنکھ سے دیکھے جانے، کان سے سنے جانے والے، ہاتھ سے کیے جانے والے، پاؤں سے کیے جانے والے، دیگر تمام اعضاء کے اس کو تعبیر کیا اعمال سے، اور زبان سے جو صدور ہوتا ہے اس کو تعبیر کیا کس سے؟ قول سے۔ تو گویا چونکہ دی وہاں مصادر یعنی جن اعضاء سے عمل وجود میں آ رہا ہے وہ اعضاء جمع ہیں، اس لیے صیغہ بھی جمع کا استعمال کیا، اور قول میں جس عضو سے قول وجود میں آ رہا ہے یعنی زبان، وہ واحد ہے، اس لیے قولہم کو بھی واحد کے طور پر استعمال کیا۔ اب سوال پیدا ہوا کہ جب اعمال کے ذریعے سے وہ بتلانا یہ چاہتے ہیں اعمال تولے جائیں گے، لفظ و قولہم کے اضافے کی کیا ضرورت تھی؟ جیسا کہ آپ کو معلوم ہے امام بخاری رحمتہ اللہ علیہ کا ایک انداز یہ بھی ہے کہ کسی دعوے کو ثابت کرنے کے لیے جب وہ عنوان قائم کرتے ہیں اور پھر وہ دیکھتے ہیں کہ میرے پاس صحیح احادیث کا جو ذخیرہ ہے ان کی شرط کے مطابق کوئی ایسی حدیث اس میں ہے نہیں جس سے میں اپنے اس دعوے کو ثابت کر سکوں، تو پھر وہ اس عنوان میں کچھ مزید اضافہ کر دیتے، ایک چیز اور بڑھا دیتے۔ اصل تو کہنا یہ چاہتے تھے وَأَنَّ أَعْمَالَ بَنِي آدَمَ تُوزَن، لیکن اب اس میں انہوں نے وَقَوْلَهُمْ کا بھی اضافہ کر دیا۔ کیوں؟ لفظ اعمال کی صراحت کے ساتھ کوئی ایسی حدیث جو ان کی شرط کے مطابق ہو نہیں تھی، اس لیے انہوں نے لفظ قولہم کا اضافہ کیا۔ آگے جو حدیث پیش کرنے جا رہے ہیں، کلمتان حبیبتان الرحمن، خفیفتان علی اللسان، ثقیلتان فی المیزان، تو چونکہ وہاں جس عمل کو بتلایا گیا ہے ترازو میں رکھنے کے متعلق، وہ کون سا عمل ہے؟ قول ہے زبان سے، اور قول بھی بہرحال زبان کا ایک عمل ہے، اس معنی کر کے اعمالہم والا دعویٰ بھی کیا ہو جائے گا؟ ثابت ہو جائے گا۔ تو گویا یہ قولہم کی سیڑھی لگا کر اعمال تک پہنچنا چاہتے ہیں۔ یہ ہر جگہ پوری کتاب میں آپ نے ان کا یہ انداز دیکھا ہوگا، تو اصل تو یہ بتلانا چاہتے ہیں کہ اعمال تولے جائیں گے، لیکن اب اس کے لیے روایت پیش کرنے میں چونکہ جو روایت لائی جا رہی ہے وہ قول سے تعلق رکھتی، اس لیے قولہم کا بھی اضافہ کر دیا۔ اور جب اقوال کلمہ تولا جائے گا جو زبان کا ایک عمل ہے، تو دوسرے اعضاء کے جو اعمال ہیں وہ بھی تولے جائیں گے، یہ بات خود بخود کیا ہو جائے گی؟ ثابت ہو جائے گی۔ اس لیے انہوں نے وہ قولہم یوزن کا یہ اضافہ کیا۔ اب یہ ایک سوال پیدا ہوتا ہے کہ اہل سنت والجماعت کا یہ تو مسلک ہے کہ باقاعدہ ترازو ہوگی، جی اللہ تعالیٰ قیامت کے روز قائم کریں گے، تو اس ترازو کے اندر تولنے کے لیے کیا چیز رکھی جائے گی؟ اس سلسلے میں خود اہل سنت والجماعت کے گروہوں میں کچھ اختلاف ہے، چنانچہ بعض حضرات کا نظریہ جس کو علامہ بغوی اور علامہ ابن کثیر نے اپنی تفسیر کے اندر بیان کیا ہے کہ اصحاب اعمال کو عمل کرنے والے یعنی انسان جو عمل کرتا خود ہی اس انسان کو ترازو میں رکھیں گے، لیکن ایک بات یاد رہے اس انسان کے اندر وزن آئے گا کائی کی وجہ سے؟ اس کے ڈیڑھ ڈول کی وجہ سے نہیں، اس کے جسم کے لمبے چوڑے ہونے کی وجہ سے نہیں، بلکہ اس کے اعمال جیسے ہوں گے اس کے مطابق اس میں وزن ہوگا۔ تو بہرحال بعض حضرات تو فرماتے ہیں اصحاب اعمال کو تولا جائے گا، اور دلیل میں انہوں نے وہ روایت پیش کی ہے جو آپ بخاری شریف کی کتاب التفسیر میں سورہ کہف کی تفسیر میں آخری باب میں جو امام بخاری رحمۃ اللہ علیہ نے پیش کی ہے کہ قیامت کے روز ایک آدمی لایا جائے گا جو لیاتی الرجل العظیم السمین یوم القیامہ لا یزن عند اللہ جناح بعوضۃ، ایک اونچا پورا لمبا تڑنگا آدمی قیامت کے روز آئے گا، اللہ کے یہاں مچھر کے پر کے برابر بھی اس کا وزن نہیں ہوگا۔ معلومات اصحاب اعمال کو تولا جائے گا، تبھی تو کہا کہ اس کا وزن نہیں ہوگا۔ اور اس سلسلے میں دوسرا استدلال جو ہے وہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کے واقعے سے کیا ہے. ایک سفر میں حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ مسواک کی لکڑی توڑنے کے لیے ایک پیلو کے درخت کے اوپر چڑھے. ہوا تھی, ہوا کی وجہ سے آپ کی لنگی آپ کی پنڈلیوں پر سے ہٹ گئی, تو ان کی پنڈلیاں کھل گئی اور وہ بہت پتلی پتلی پنڈلیاں تھی. صحابہ کرام نے ان کی ان پتلی پتلی پنڈلیوں کو دیکھا تو غیر اختیاری طور پر ان کو ہنسی آ گئی. دیکھو بعض مرتبہ ہنسی قصدن ہوتی ہے, بعض مرتبہ غیر اختیاری ہوتی. صحابہ کے اس عمل کو غیر اختیاری پر معمول کیا جائے گا, غیر اختیاری طور پر ان کو ہنسی آ گئی, گویا ان کی پنڈلیوں کو انہوں نے معمولی سمجھا. اس پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا, ارے یہ تو اللہ کے ہاں میزان عمل کے اندر جس ترازو کے اندر جس میں اعمال تو لے جائیں گے اس میں یہ دونوں پنڈلیاں احد پہاڑ سے بھی زیادہ وزنی ہے. دیکھو حضور صلی اللہ علیہ وسلم نے ان کے پاؤں یا پنڈلیوں کو احد سے زیادہ وزنی قرار دیا. یہ روایت مسند احمد کے اندر بھی موجود ہے, اور مسند احمد میں تو ابن مسعود ہی کی روایت سے ہے, اور الادب المفرد میں امام بخاری نے حضرت علی کی روایت سے اس کو ذکر کیا ہے. بہرحال اس روایت سے ایسا معلوم ہوتا ہے کہ خود انسان کو تلازو کے اندر رکھا جائے گا. یہ ایک نظریہ ہے, لیکن اس نظریے کے قائلین کون ہیں؟ شیخ یونس صاحب دامت برکاتہم فرماتے ہیں, میں نے بہت جستجو کی, یہ قول تو ملا لیکن اصحاب قول یعنی اس قول کے قائلین اس نظریے کے حاملین کون ہیں وہ پتہ نہیں چلا, ان قائلین کی کوئی تعین نہیں ہو سکتی. دوسرا قول اس سلسلے میں یہ ہے کہ صحائف اعمال کو تولا جائے. ظاہر ہے جیسا کہ روایتوں سے معلوم ہوتا ہے انسانوں کے اعمال کو باقاعدہ ریکارڈ کیا جاتا ہے, نوٹ کیا جاتا ہے. اللہ تعالیٰ نے دو فرشتے مقرر کیے ہیں, وہ گویا ان اعمال کو کیا کرتے ہیں, لکھتے ہیں. وہ جو اعمال نامے جن کو ہم کہتے ہیں صحیفہ یعنی اعمال نامہ, تو اس کو ترازو کے اندر رکھ کر کے تولا جائے گا. اور اس قول کے قائلین میں جو ہیں ابو بکر ابن فورق, امام الحرمین, ابو عبداللہ قرطبی, اور اسی طریقے سے ابو العباس قرطبی, اور امام رازی, اور علامہ آلوسی رحمہ اللہ ہیں, بڑے بڑے حضرات ہیں. چنانچہ امام رازی رحمۃ اللہ علیہ نے تو اکثر مفسرین کا قول یہی قرار دیا, اور صاحب تفسیر روح المعانی علامہ آلوسی رحمۃ اللہ علیہ نے اسی کو جمہور کا قول قرار دیا کہ اعمال نامے رکھے جائیں, اور ان اعمال ناموں میں وزن آئے گا کائی کی وجہ سے, اعمال کی وجہ سے آئے گا نہیں. یعنی جیسے عمل اگر اچھے ہیں تو وہ وزنی ہوگا, نہیں تو اس میں وزن نہیں ہوگا. چنانچہ اس سلسلے میں استدلال کیا گیا ہے اس روایت سے جو ترمذی اور ابو داؤد شریف کے اندر موجود ہے, جس کو حدیث بطاقہ کہا جاتا ہے. حضرت عبداللہ ابن عمر بن العاص رضی اللہ تعالیٰ عنہ کی روایت ہے, قیامت کے روز اللہ تعالیٰ ایک بندے کو مجمع میں سے الگ کریں گے اور حساب کے لیے, اور اس کے سامنے اس کے گناہوں کے دفتر پیش کیے جائیں گے, 99 دفتر. ایک ایک دفتر اتنا بڑا حد نگاہ تک پھیلا ہوا, اس میں اس کے گناہ گویا لکھے ہوئے ہوں گے. یہ سارے دفاتر پیش کر کے اس سے پوچھا جائے گا کہ کیا تو ان میں سے کسی چیز کا انکار کرتا ہے, یعنی کہیں ایسا تو نہیں کہ ہمارے فرشتوں نے کوئی ایسا گناہ جو تو نے نہیں کیا وہ اندر لکھ دیا ہو. نہیں, کہا جو ہے تیرے پاس کوئی عذر ہے اس کا, یعنی تیرے پاس کوئی بہانہ ہے, اس لیے کہ بعض مرتبہ آدمی سے کوئی جرم ثابت صادر ہوتا ہے تو یوں کہتا ہے میری مجھ سے جو ہے بے خبری میں ایسا ہو گیا, تو کوئی تیرے پاس کوئی عذر ہے؟ کہا عذر بھی نہیں, میں نے واقعتاً یہ گناہ قصداً کیے تھے, फिर बारी ताला फरमाएंगे कि भाई हमारे यहाँ जुल्म नहीं है, तेरा एक अमल हमारे पास है। एक पर्ची निकाली जाएगी, उस पर कलमाए शहादत लिखा हुआ होगा, उसको कहेगा जाओ तराजू के पास, जहाँ अमल तोड़े जाते हैं वहाँ तुम्हारी ये दफ्तर और ये पर्ची, ये नेक अमल की है वो एक पलड़े में, और वो जो ननान में रजिस्टर हैं जिसमें तेरे गुनाह लिखे हुए हैं वो एक पलड़े में रखे जाए। वह जो करेगा बारी ताला जा करके क्या करूँगा, ये ननान में दफ्तर, इतने बड़े बड़े रजिस्टर, उसके सामने एक छोटी सी पर्ची की क्या हैसियत, फैसला हुआ उसका नतीजा क्या होगा, जाहिर है कि पर्ची जो है वो इन रजिस्टरों के मुकाबले के अंदर बिल्कुल जो है हल्की रहेगी। बारी ताला फरमाते नहीं, हमारे यहाँ इंसाफ है, तेरे हक में कोई कमी नहीं की जाएगी, जाओ। फिर उसको वहाँ भेजा जाएगा एक पलड़े के अंदर, पर वो उसके ननानवे गुनाहों के दफ्तर और एक पलड़े में जो पर्ची, जब पर्ची वो कलमा शहादत वाली रखी जाएगी वो इतनी वजनी होगी कि उसकी वजह से वो ननानवे रजिस्टरों वाला पलड़ा एकदम इतना ऊंचा हो जाएगा कि रजिस्टर उड़ जाएंगे। आपने देखा होगा कि भाई कोई एक पलड़े में कोई हल्की चीज रखी गई हो और इसको कर दिया, एक पलड़े में किसी कोई हल्की चीज रखी गई हो और दूसरे पलड़े में वजनी रखी जाए तो उसकी वजह से वो हल्की चीज वाला पलड़ा जो है वो एकदम ऐसा ऊंचे चला जाता है कि वो चीज भी अंदर से उछल करके निकल जाती है और रजिस्टर भी फैल जाएंगे। तो बारी हुजूर फरमाते हैं अल्लाह के नाम के मुकाबले में कोई चीज वजनी नहीं हो सकती। बारह, यहाँ तो उन हजरात ने इस हदीस को ये बात साबित करने के लिए पेश किया है, मालूम हुआ जिन रजिस्टरों में आमाल लिखे जाएंगे उनको तोला जाएगा, जैसे ये पर्ची थी एक तरफ, दूसरी तरफ ये रजिस्टर थे। ये उनका तीसरा नजरिया इस सिलसिले में ये है, जिसको इमाम अहमद इबन हम्बल, इबन माईन और जो है इबन हजम ज़ाहिरी और इसी तरीके से और अबू ज़ुरा राजी, अबू हातिम राजी, उन्होंने इख्तियार किया है और इमाम बुखारी का भी रुझान यही है कि नहीं, ये सब छोड़ो, खुद आमाल को रखा जाए। वही बात, नफ्स अमल अंदर रखा जाएगा, किसके अंदर, तराजू के अंदर, उसको तोला जाएगा। इमाम बुखारी ने इसीलिए इन्ना अन्ना आमाल बनी आदम व कौलहुम यूज़न, इंसानों के आमाल को तोला जाएगा। आमाल को तोले जाने के लिए इमाम बुखारी रहमतुल्लाह अलैह ने जो हदीस जो पेश की है तो आपने पढ़ी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, दो जुमले ऐसे हैं जो अल्लाह को, रहमान को बहुत ज़्यादा महबूब है, यानी चूंकि उन दो जुमलों में अल्लाह की सिफतें बयान की गई है इसलिए अल्लाह को महबूब है, या इन जुमलों का पढ़ने वाला अल्लाह की निगाहों में महबूब है इसलिए हबीबतान कहा, या हबीबतान और खफीफतान और सकीलतान, ये फ़ईल के वज़न पर आया है और आप जानते हैं नहवा के अंदर फ़ईल के वज़न के ऊपर जो सेगा आता है वो कभी तो इसमें फ़ाइल के माने में होता है, कभी इसमें मफूल के माने में। कलेमतान हबीबतान इलर्रहमान, ये हबीब आया ये इसमें मफूल के माने में है, हबीबतान यानि महबूबतान इलर्रहमान, ये दोनों कलमे, दोनों जुमले ये रहमान के यहाँ बहुत ज़्यादा पसंदीदा हैं, महबूब हैं। खफीफतान अलल लिसान सकीलतान फिल मीज़ान, यहाँ जो खफीफतान और सकीलतान आया वहाँ भी फ़ईल का वजन है, लेकिन ये फ़ईल इसमें मफ़ूल नहीं बल्कि इसमें फ़ाइल के माने में है। खफीफतान अलल लिसान, ज़बान के ऊपर ये दोनों कलमे और ये दोनों जुमले बहुत हल्के, अदा करने के अतबार से बहुत आसान, और फिर मीज़ान में यानी आमाल के तोले जाने की जो तराजू है उसमें ये दोनों भारी। बस इमाम बुखारी तो ये बताना चाहते, देखो ये कलमे रखे गए कायम है तराजू में, इसीलिए तो यूँ कहा है कि तराजू में ये क्या है, भारी है। इससे मालूम हुआ कि खुद आमाल ही को, नमाज रखी जाएगी, रोज़ा रखा जाएगा, ये कुरान की तिलावत है वो रखी जाएगी, ये जितने भी आमाल किए थे वो सब तराजू के अंदर रखे जाएंगे। तो इससे इमाम बुखारी का जो मकसद था कि आमाल को तोला जाएगा, और जो तीसरा नज़रिया है जो अहले हक का, उसी की ये तायद करना चाहते हैं और उसी को राजा करार दिया है। अब आगे वकाल मोहम्मद अल-क़िस्तास वल-अदल बिर-रूमिया, ये वकाल मुजाहिद, इमाम बुखारी रहमतुल्लाह अलैह, हज़रत मुजाहिद इब्ने जबर रहमतुल्लाह अलैह, जो ताबीन में से हैं और इमाम तफसीर में उनका शुमार किया जाता है, लफ्ज़ क़िस्त आया है इस तर्जमतुल बाब की आयत के अंदर, उसकी मुनासब से लफ्ज़ क़िस्तास बुला है, कुरान में भी है वज़ेनू बिल क़िस्तासिल मुस्तकीम। तो इमाम हज़रत मुजाहिद फरमाते हैं क़िस्तास ये रूमी ज़बान के अंदर इंसाफ को कहा जाता है। यहाँ और भी बातें की हैं हज़रात मुफस्सिरीन ने, और युक़ाल अल-क़िस्त मस्दरुल मुक़सिद वहुव अल-आदी, और लफ्ज़ क़िस्त के मुताल्लिक़ युक़ाल, जिसने कहा, तो ये अबू उबैदा मामर इब्न मुसन्ना, उनकी किताब है मजाज़ुल क़ुरान, आपने किताब तफ़सीर में सुना होगा, इमाम बुखारी रहमतुल्लाह अलैह ने जो है लुगवी तहकीक़ात के सिलसिले में उनकी बातों को मजाज़ुल क़ुरान में से बकसरत नकल किया है। युक़ालों में उसका जो फाइल को इन्होंने जो उसको मजहूल कर दिया, छुपा रखा, उससे मराद वही है। अबू उबैदा फरमाते हैं मामर इब्न मुसन्ना के क़िस्त ये मुक़सिद का मस्दर है, और मुक़सिद कहते हैं आदिल को। अब यहाँ एक सवाल पैदा हुआ कि मुक़सिद जो है वो तो इसमें फ़ाइल का सिगा है और उसका बाप तो है इक़साद, ये मजीद ही में है, जबकि क़िस्त जो है वो तो सलासी मुजर्रद में से है। मुजर्रद मजीद ही वाले इसमें फ़ाइल के सिगा का मस्दर कैसे बन सकता है? तो अल्लामा किरमानी रहमतुल्लाह अलैह ने उसका जवाब ये दिया है कि वो मस्दरुल मस्दर, यानि मुक़सिद का मस्दर तो इक़साद है, और इक़साद जो है मजीद ही है, और उसका जो मुजर्रद वाला मस्दर है वो क्या है? क़िस्त है। इस तरह उसका मकसद यहाँ वो असल तो उसके जो असली अल्फाज हैं, असली हुरूफ, उनकी तरफ इशारा करना चाहते हैं। वो अमल कासिद तो फ़ौल जाए, और लफ्ज़ कासिद जब इसमें फ़ाइल की शक्ल में इस्तेमाल किया जाएगा तो उससे मुराद ज़ालिम है। अब ये रिवायत पेश की है हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु की, क़ाला नबी सल्लल्लाहु ताला अलैहि वसल्लम, कि हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, कलमताने, दो कलमे, दो जुमले। अब यहाँ आमतौर पर शुर्रा जो है बहस करते हैं कलेमा, दरअसल वो नहवियों के यहाँ, वरना अरबी ज़बान के अंदर भी कलमा ये जुमले के माने में ही इस्तेमाल होता है, लेकिन एक ख़ास गिरोह जो है नहवियों का, उन्होंने लफ्ज़ कलमा को अपने एक मखसूस इस्तिलाही माने के लिए इस्तेमाल किया, जो लफ्ज़ किसी मुफरत माने के लिए वज़ा कर दिया गया हो, मुतय्यन कर दिया गया हो, उसको नहवियों के यहाँ कलमा कहते हैं। अब यहाँ लफ्ज़ कलमा आया तो कहीं किसी का जहन जो है नहवियों वाले कलमे की तरफ न जाए, इसलिए शुर्रा वजाहत करते हैं कि यहाँ कलमा बोल करके मुराद है कलाम, यानी जुमला। वो नहवियों वाला कलमा जो एक मुफरत माना को देने के लिए वजा किया जाता है वो मुराद नहीं है। हबीबता नील रहमान, ये दोनों जुमले जो हैं, दोनों कलाम अल्लाह रहमान के यहाँ बड़े महबूब है। लफ्ज़ रहमान ख़ास तौर पर इसलिए लाए कि छोटे से अमल पर अल्लाह ताला की तरफ से इतनी बड़ी जजा दी जाएगी, ये हुआ अल्लाह ताला की सिफत रहमत ही का करिश्मा है। इस माना करके खफीफतान अल-लिसान, ज़बान के ऊपर बड़े हल्के हैं। अब यहाँ सकीलतान फिल मीज़ान, ये तीनों जुमले जो हैं कलेमतान के साथ, हबीबतान, खफीफतान, सकीलतान, ये कलेमतान मौसूफ है, और ये तीनों सिफतें मौसूफ सिफत मिल करके अक्सर शुरा तो इसको खबर मुकद्दम करार देते हैं, और उसका मुब्तदा जो है ये सुबहानल्लाह व बिहम्दी सुबहानल्लाह अल-अज़ीम। लेकिन अल्लामा इब्न हुमाम रहमतुल्लाह अलैह, जैसा कि اصل وضع ہے نامیوں کے ہاں کلمے کی, جملہ اسمیہ کی. جملہ اسمیہ میں مبتدا پہلے ہوتا ہے اور خبر بعد میں ہوتا ہے. تبھی ایسا ہوتا ہے کہ خبر کو پہلے لاتے ہیں مبتدا کو بعد میں, وہ کسی خاص وجہ سے. تو علامہ ابن امام رحمۃ اللہ علیہ فرماتے ہیں یہ کلمتان جو ہے وہ اپنی تینوں صفتوں سے مل کر موصوف صفت یہی مبتدا اور سبحان اللہ وبحمدہ سبحان اللہ العظیم کیا ہے, خبر ہے. جیسا کہ جملہ اسمیہ کا عام طریقہ ہے, جبکہ دوسرے شرح اس کو عام طریقے سے ہٹ کر کے یوں کہتے ہیں کہ یہ کلمتان موصوف اپنی تین صفتوں کے ساتھ یہ خبر مقدم ہے, اور سبحان اللہ وبحمدہ سبحان اللہ العظیم جو ہے وہ مبتدا مؤخر. اب یہ خبر مقدم کیوں؟ تشویق پیدا کرنے کے لیے کہ بھائی دو جملے ایسے ہیں جو رحمان کے یہاں بڑے محبوب اور پسندیدہ ہیں, زبان کے اوپر بڑے ہلکے ہیں, اعمال تولنے کی ترازو کے اندر بڑے بھاری ہیں. جو اس کے خوبیاں بیان کی گئی تو سن کر آدمی کو کیا پیدا ہوا؟ شوق پیدا ہوا. پہلے جملے سے شوق پیدا ہو گیا تھا کہ اللہ کی نگاہ رحمان کی نگاہوں میں محبوب ہے. سامنے والا سن کر کہ بھائی بتاؤ کیا ہے, تو ابھی تو وہ بتانے کے بجائے اور آگے جا رہا ہے اور کہتا ہے خفیف بتانے اللسان زبان پر بڑے ہلکے ہیں. وہ کہے بھائی اب بتاؤ نا جلدی کرو کیا ہے, بے چینی ہو رہی ہے. تو آگے پھر وہ کہہ رہا ہے ثقیلتانے پھر میزان, گویا اس کے شوق کو انتہا تک پہنچانے کے بعد اب اس کو بتلایا جا رہا ہے کہ وہ دونوں کلمے یہ ہیں سبحان اللہ وبحمدہ سبحان اللہ سبحان اللہ العظیم. بہرحال یہ امام بخاری رحمۃ اللہ علیہ نے یہ جو باب قائم کیا ہے اس سے اہل سنت والجماعت کا یہ مسلک بیان کرنا چاہتے ہیں کہ قیامت کے روز اللہ تبارک تعالیٰ ترازو قائم کریں گے, اس میں انسانوں کے اعمال کو تولا جائے گا. یہ جو علمی بحثیں ہیں ان علمی بحثوں میں اس حدیث کا جو اصل مقصد ہے ماسیق لہ الکلام, جس مقصد کے لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا ہے, اس کی طرف سے غفلت نہیں ہونی چاہیے, بلکہ یہ پیش نظر رہنا چاہیے کہ قیامت کے روز ہمارے اعمال تولے جائیں گے. اب ہمیں اس بات کی کوشش کرنی ہے اور ایسا طریقہ اختیار کرنا ہے کہ ہمارے ان اعمال کے اندر وزن پیدا ہو. وزن کہیں سے پیدا ہوگا؟ گویا امام بخاری اپنی کتاب کی آخری حدیث ہے, یہ حدیث لا کر کے اپنی کتاب کی جو پہلی حدیث تھی انما الاعمال بالنیات, اس کی طرف بھی آپ کو اشارہ دینا چاہتے ہیں. فرماتے ہیں گویا اعمال میں وزن آتا ہے کائی کی وجہ سے؟ اخلاص کی وجہ سے. آپ جتنے اخلاص کے ساتھ عمل کریں گے اتنا ہی وہ وزنی ہوگا. اسی لیے حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ میری امت میں سے کوئی آدمی جو ہے بہت پہاڑ کے برابر سونا خرچ کرے اور میرے صحابی جو ہیں وہ ایک مد کھجوریں خرچ کرے تو اس مد کے برابر پہنچ سکتا نہیں. حالانکہ وہ بہت پہاڑ ہے سونے کا اور یہ ایک مد یعنی وہ سا کا ایک حصہ ہے اور وہ بھی کھجور ہیں, لیکن چونکہ ان کا اخلاص بڑا ہوا تھا ان کے اس عمل کے اندر جو ہے اللہ تعالیٰ نے وزن ڈالا. ضرورت ہے کہ ہم اس کا اہتمام کریں, اللہ تعالیٰ ہم کو اس کی توفیق عطا فرمائے.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.
سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک لا الہ الا اللہ الاحد الصمد الذی لم یلد ولم یولد ولم یکن له کفوا احد لا الہ الا اللہ الحنان المنان بدیع السماوات والارض ذو الجلال والاکرام اللہم لك الحمد كله ولك الشكر كله ولك الملك كله وبيدك الخير كله وإليك يرجع الأمر كله اللهم لا أحصي ثناء عليك أنت كما أثنيت على نفسك اللهم يا عليم یا حلیم یا کریم یا رحیم، اللہم یا کبیر یا سمیع یا بصیر، یا من لا شریک له ولا وزیر له، ویا خالق الشمس والقمر المنیر، ویا عصمت البائس الخائف المستجیر، ویا رازق الطفل الصغیر، ویا جابر العظم الکثیر، ندعوک دعاء البائس الفقیر كدعاء المستر الزریر، دعاء من خزات لك رقبته وفحازت لك عمرته وذل لك جسمه ورغم لك انفه، اللهم لا تجعلنا بدعائك ربنا شقيا وكلنا رؤوفا رحيما، اللهم يا مونس كل وحيد ويا صاحب كل فريد ويا قريبا غير بعيد ويا شاهدا غير غائب ويا غالبا غير مغلوب، يا حي يا قيوم يا ذا الجلال والإكرام، يا نور السماوات والأرض، يا زين السماوات والأرض، يا جبار السماوات والأرض، يا بديع السماوات والأرض، يا قيام السماوات والأرض، يا ذا الجلال والإكرام، يا صريخ المستصرخين ومنتهى العائذين والمفرج عن المكروبين والمروح عن المهمومين ومجيب دعاء المضطرين، يا كاشف الكرب يا إله العالمين، يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين، لا إله إلا أنت سبحانك إني كنت من الظالمين، الله لا إله إلا هو الحي القيوم وعنت الوجوه للحي القيوم، اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما صليت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد، اللهم بارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما باركت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد، اللهم صل صلاة كاملة وسلم سلاما تاما على سيدنا محمد تنحل به العقد وتنفرج به الكرب وتقضى به الحوائج وتنال به الرغائب ويستسقى الغمام بوجهه الكريم، وعلى آله وصحبه في كل لمحة ونفس بعدد كل معلوم لك، اللهم صل على سيدنا ومولانا محمد وعلى آله سيدنا ومولانا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات، إنك على كل شيء قدير، يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم، ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين، ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا، ربنا إنك رؤوف رحيم، ربنا لا تؤاخذنا إن نسينا وأخطأنا، ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، ربنا آتنا في الدنيا حسنتم وفي الآخرة حسنتم وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء. ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب. رب ارحمهما كما ربياني صغيرا. رب زدني علما. رب اغفر وارحم وانت خير الراحمين. اللهم اغفر لنا ذنوبنا كلها دقها وجلها علانيتها وسرها اولها واخرها ظاهرها وباطنها. اللهم انا نتوب اليك من المعاصي كلها لا نرجع اليها ابدا. اللهم مغفرتك اوسع من ذنوبنا ورحمتك ارجع عندنا من اعمالنا. اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم. اللهم انا نسالك رزاك والجنه. اللهم انا نسالك رزاك والجنه. اللهم انا نسالك رزاك والجنه ونعوذ بك من سخطك والنار. ونعوذ بك من سخطك والنار. ونعوذ بك من سخطك والنار. اللهم ان قلوبنا ونواصينا وجوارحنا بيدك لم تملكنا منها شيئا. فاذا فعلت ذلك بنا فكن انت ولينا واهدنا الى سواء السبيل. اللهم حبب الينا الايمان وزينه في قلوبنا وكره الينا الكفر والفسوق والنسيان واجعلنا من الراشدين. اللهم ات نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مدلين سلما لأوليائك وحربا لأعدائك. نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. إليك ربي فحببني وفي نفسي لك ربي فذللني وفي أعين الناس فأعزني ومن سيء الأخلاق فجنبني وعلى صالح الأعمال فقومني. اللهم اجعل حبك أحب الأشياء إلي واجعل خشيتك أخوف الأشياء عندي. فاقطع عني حاجات الدنيا بالشوق إلى لقائك. وإذا أقررت أعين أهل الدنيا من دنياهم فأقررني من عبادتي. اللهم إني على ديني بالدنيا وعلى آخرتي بالتقوى. اللهم أصلح لي ديني الذي هو عصمة أمري وأصلح لي دنياي التي فيها معاشي وأصلح لي آخرتي التي فيها معادي. اللهم اجعل الحياة زيادة لي في كل خير واجعل الموت راحة لي من كل شر. اللهم متعنا بأسمائنا وأبصارنا وقواتنا ما أحييتنا. اللهم اجعل الوارث منا. اللهم اجعل سارنا على من ظلمنا. اللهم انصرنا على من عادانا ولا تجعل مصيبتنا في ديننا ولا تجعل الدنيا أكبر همنا ولا مبلغ علمنا ولا تسلط علينا من لا يخافك ولا يرحمنا. اللهم زدنا ولا تنقصنا وأكرمنا ولا تهنا وأعطنا ولا تحرمنا وأعسرنا ولا توسر علينا وأرضنا عنك وارض عنا. اللهم ألهمنا رشادنا وأعيذنا من شرور أنفسنا. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. اللهم إنا نسألك علما نافعا ورزقا حلالا طيبا وشفاء من كل داء. اللهم إنا نسألك الصحة والعفة والامانة وحسن الخلق والرضا بالقدر. اللهم لا سهل الا ما جعلته سهلا وانت تجعل الحزن سهلا الى شيء. لا اله الا الله العليم الكريم. سبحان الله رب العرش العظيم والحمد لله رب العالمين. نسألك موجبات رحمتك وعزائم مغفرتك والإسمة من كل ذنب والغنيمة من كل بر والسلامة من كل اسم. لا تدع لنا ذنبا إلا غفرته ولا هما إلا فرجته ولا درا إلا كشفته ولا حاجة هي لك رضا إلا قضيتها يا أرحم الراحمين. اللهم إنا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الأعداء. اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك. اللهم اكفنا بحلالك عن حرامك واغننا بفضلك عمن سواك. اللهم آتنا افضل ما تؤتي عبادك الصالحين. اللهم لا تنزي منا صالح ما اعطيتنا. اللهم استر عوراتنا وامن رواتنا. اللهم احسن عاقبتنا في الامور كلها واجرنا من خزي الدنيا وعذاب الاخره. اللهم واقية كواقية الولين. اللهم انا نسالك من خير ما سالك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك محمد صلى الله عليه وسلم. وانت المستعان وعليك البلاغ ولا حول ولا قوة الا بالله العلي العظيم. اللهم اغفر لأمة محمد صلى الله عليه وسلم. اللهم ارحم أمة محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة محمد صلى الله عليه وسلم. اللهم أصلح أمة محمد صلى الله عليه وسلم. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما. گنہگار ہیں، خطاکار ہیں، قصوروار ہیں. اے اللہ ہماری اب تک کی زندگی تیری نافرمانیوں میں گزری، تو نے جن کاموں کو کرنے کا حکم دیا ان کو بجا نہیں لائے، تو نے جن چیزوں سے منع فرمایا انہی کا ارتکاب کرتے رہے، گناہ کر کر کے لذتیں حاصل کرتے رہے اور تیرا دیا اور اس کا کھا کھا کر تیرا مقابلہ کرتے رہے. اے اللہ ہم تو سر سے لے کر پاؤں تک گناہوں میں ڈوبے ہوئے ہیں. جسم کا وہ کون سا عضو ہے جس کو ہم نے تیری نافرمانی میں استعمال نہ کیا ہو؟ اور رات اور دن کی وہ کون سی گھڑی ہے جس میں ہم نے گناہوں کا ارتکاب نہ کیا ہو؟ اے اللہ اگر تو نے ہماری مغفرت نہیں فرمائی، ہمارا کوئی ٹھکانہ نہیں رہے گا. مولا معاف کر دے، مولا معاف کر دے، مولا معاف کر دے. تجھے معافی بہت پسند ہے. بندے جب تجھ سے اپنے گناہوں کی مغفرت چاہتے ہیں خوش ہو کر، تو فرشتوں سے یہ کہتا ہے یہ بندہ جانتا ہے کہ اس کے گناہوں کو میرے علاوہ کوئی معاف نہیں کر سکتا. یقیناً اے اللہ ہمارے گناہوں کو آپ ہی معاف کر سکتے ہیں. ہماری مغفرت فرما، ہمارے والدین کی مغفرت فرما، ہمارے اہل و عیال کی مغفرت فرما، ہمارے بھائی بہن، ہماری اولاد در اولاد کی مغفرت فرما، ہمارے اعزاء اور اقارب، ہمارے اساتذہ اور مشائخ، ہمارے دوست اور احباب، ہمارے محسنین و متعلقین، ہمارے مخلصین و محبین، اور جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا، جو ہم سے دعاؤں کی توقع و امید رکھے ہوئے ہیں، ان سب کی مغفرت فرما. اے اللہ تمام مومنین و مومنات، مسلمین و مسلمات، پوری امت محمدیہ کی مغفرت فرما. ہمارے چھوٹے اور بڑے، ظاہر اور پوشیدہ، اگلے اور پچھلے سارے گناہوں کو معاف فرما. ہماری سیئات کو حسنات سے مبدل فرما. گناہوں کی نفرت اور نیکیوں کی رغبت ہمارے قلوب کے اندر ڈال دے. ایک لمحے کے لیے بھی اللہ تیری معصیت اور تجھ سے غفلت میں مبتلا ہونے سے ہماری پوری پوری حفاظت فرما. اے اللہ ہمیں, ہمارے اہل و عیال اور تمام متعلقین کو صحت, قوت, عافیت, سلامتی, دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضروریات کی اے اللہ تو اپنے خزانے غیب سے حفاظت فرما. ہمیں کسی کا محتاج و دستنگر نہ بنا. اے اللہ ہماری روزیوں میں برکت اور وسعت عطا فرما. ہماری اولادوں کو عقائد حقا, علوم نافع, اعمال صالحہ, اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق, برے کردار و گفتار, برے عادات و اطوار, بری صحبتوں, برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما. اپنی شان ربوبیت سے تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک, ہمارے دلوں کا سرور, ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے. اے اللہ جن بچوں نے حفظ قرآن پاک کی تکمیل کی ہے ان سب کو بے انتہا قبول فرما. جس طرح ان کے سینوں کو قرآنی الفاظ سے تو نے مزین فرمایا, قرآنی علوم و معارف سے بھی ان کو مالا مال فرما. قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما. قرآنی اخلاق فاضلہ سے ان کو آراستہ فرما. رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ اے اللہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی ان کو توفیق و سعادت عطا فرما. اے اللہ حفظ قرآن کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں, ان وعدوں کو ان بچوں, ان کے والدین, ان کے اساتذہ, ان کے مربیوں, ان کے اہل خاندان کے حق میں پورا فرما. اور جنہوں نے بھی اپنی اولاد کو اے اللہ حفظ میں لگا رکھا ہے ان کے لیے حفظ کی تکمیل کو آسان فرما. اے اللہ جن طلبا نے اے اللہ حدیث کی تکمیل کی ہے ان سب کو بے انتہا قبول فرما. اے اللہ ان کو تو اپنے دین اور علم دین کی اشاعت کے لیے, حفاظت کے لیے, خدمت کے لیے بے انتہا قبول فرما. اے اللہ ان کو ہدایت کا چراغ بنا, مفتاح للخیر اور مغلاق للشر بنا. اے اللہ ان کی کوتاہیوں سے درگزر فرما. زندگی آنے والی زندگی کے ہر موڑ پر ان کی رہنمائی فرما, دستگیری فرما, مشکل کشائی فرما. ان سے ان کے والدین, ان کے اساتذہ اور ان کے مربیوں نے جو اچھی توقعات قائم کی ہیں اللہ ان کو اس سے بڑھ کر کے بنا دے. اے اللہ ان کی اللہ ایک ایک صلاحیت کو وہ اپنے دین کے لیے اور اللہ کلمۃ اللہ کے لیے استعمال کر لے. اللہ اپنے فضل کا معاملہ فرما دے. اے اللہ تو اپنی مرضیات پر ہم سب کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. اے اللہ تو ہمارے قلوب کو قلوب سلیمہ و منیبہ اور نفوس کو نفوس مطمئنہ بنا دے. دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص, اتباع اور احتساب کی کیفیت نصیب فرما. اے اللہ ہمیں اور ہمارے تمام متعلقین کو نماز کا قائم کرنے والا بنا دے. نماز اے اللہ نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا. اے اللہ نماز کا خشوع و خضوع ہمیں عطا فرما. نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو منور اور معمول فرما. عبادات کا اہتمام نصیب فرما. آنے والے رمضان المبارک کے برکات و ثمرات اور فوائد اور انوار سے ہم کو مالا مال فرما, اس کو جیسا کہ اس کا حق ہے وصول کرنے کی ہمیں توفیق عطا فرما. اے اللہ معاملات کی درستگی عطا فرما, اے اللہ معاملات کی درستگی عطا فرما, معاشرت کا حسن عطا فرما, آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما, آپس کی حق تلفیوں سے ہماری پوری پوری حفاظت فرما. اے اللہ مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کیے ہیں پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی توفیق و سعادت عطا فرما, ان کی ادائیگی میں ادنا خیانت اور بددیانتی کے ارتکاب سے تو ہماری پوری پوری حفاظت فرما. اے اللہ تو ہمیں اپنی کوتاہیوں, اپنے قصور, اپنے عیوب و جنوب کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما. اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما, معلوم نہیں کب اور کہاں زندگی کی شام ہو جائے. اے اللہ ایسی حالت میں موت آئے کہ ہمارے دل ایمان کے نور سے منور ہوں, زبان پر کلمہ طیبہ جاری ہو, تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں, تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو. اللہ ایسی حالت میں موت عطا فرما, قبر کے عذاب سے حفاظت فرما, محشر کی ہولناکیوں سے حفاظت فرما, اس دن کی رسوائی سے بچا لے, اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما, اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما, حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی شفاعت مرحمت فرما. اے اللہ نیکیوں کے پلڑے کو جھکا دے, دانے ہاتھ میں نام اعمال نصیب فرما, پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پوری پوری حفاظت فرما کر جنت کے اندر دخول اولی نصیب فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, خاص طور پر جن کی صحت کے لیے اس مجلس میں دعا کی درخواست کی گئی ہے ان تمام کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. اے اللہ مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما. اے اللہ قید و بند میں محبوسوں کو رہائی نصیب فرما, مقدمات میں ماخوذوں کو بری فرما, جو جس مصیبت میں گرفتار ہے اللہ اس سے نجات عطا فرما, بے گھروں کو گھر عطا فرما, بے سہاراؤں کو سہارا عطا فرما, بے روزگاروں کو روزگار عطا فرما, بے اولادوں کو اولاد عطا فرما. اللہ جن کو نرینہ اولاد کی خواہش ہے ان کو نرینہ اولاد عطا فرما. اللہ جن کی اولادیں نافرمان ہیں ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما. جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر نکاح کی صورتیں پیدا فرما. جن کی ازدواجی زندگیاں تلخی کا شکار ہیں ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما. اے اللہ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی, جان و مال کی, عزت و آبرو کی, اہل و عیال کی, تجارت و زراعت و کاروبار کی, ہر چیز کی پوری پوری حفاظت فرما. پورے عالم میں امت مسلمہ جہاں کہیں مظلومیت کا شکار ہے اللہ اس کی بھرپور نصرت فرما, ظالم کے ہاتھ کو ظلم سے روک دے, شیعیت اور رافضیت کے شر ان کی سازشوں اور ان کے غلبے سے اللہ عالم اسلام کی حفاظت فرما, شرق اوسط کے حالات کو اہل حق کے حق میں اللہ سازگار بنا, اللہ ادلب کے باشندوں کی بھرپور حفاظت فرما, اللہ بشار اور روسیوں کی چیرا دستیوں سے ان کی پوری پوری حفاظت فرما. اے اللہ ممالک اسلامیہ کے سربراہوں کو ہدایت عطا فرما, بے دینوں ملینوں کی سربراہی سے ان ممالک کو نجات عطا فرما کر, اے اللہ دیندار امانت دار غیرت ایمانی سے بھرپور ہاتھوں میں اقتدار عطا فرما, جو اپنے اپنے علاقوں میں شریعت مطہرہ کو جاری و ساری کرنے والے ہوں. اے اللہ حرمین شریفین کی حفاظت فرما، تمام مدارس عربیہ، مکاتب قرآنیہ، مراکز دینیہ، خانقاہوں کی، مساجد کی، تبلیغی اور دینی مراکز کی، اور اے اللہ تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تیرے یہاں مقبول و پسندیدہ ہے، سب کی حفاظت فرما، کام کرنے والوں کی حفاظت فرما، ان کو اخلاص، استقامت، ہمت اور حوصلہ عطا فرما، ان کے راستے کی رکاوٹوں کو دور فرما، ان کی مشکلات کو آسان فرما، ان کی ضروریات کی کفالت فرما، ان کو مخلص اور فعال کام کرنے والے افراد عطا فرما، ان کاموں کو انجام دینے کے لیے ان کے مناسب اسباب و وسائل عطا فرما۔ اے اللہ ہمارے والدین، ہمارے اساتذہ، ہمارے مشائخ جنہوں نے ہماری تعلیم و تربیت کے لیے مشقتیں اٹھائی، تکلیفیں جھیلی، ہماری غفلتوں کو برداشت کیا، اللہ ان تمام کو تو ہماری طرف سے اپنی شان شان بہترین بدلہ دنیا اور آخرت کی میں عطا فرما، جو جا چکے ہیں ان کی قبروں کو نور سے بھر دے، اپنی رحمتوں مغفرتوں سے ڈھانپ لے، جنت الفردوس میں ان کو اعلیٰ مقام و مراتب عطا فرما۔ اے اللہ جو موجود ہیں ان کی عمروں میں، ان کی صحت و قوت و عافیت میں، ان کے کارہائے خیر میں، ان کی علمی دینی ملی خدمات میں بے انتہا خیر و برکت عطا فرما کر ان کی قدر دانی کی ہمیں توفیق عطا فرما۔ اے اللہ جو صلاحیتیں، جو قوا، جو نعمتیں، جو اسباب و وسائل تو نے ہمیں عطا فرمائے ہیں، ان سب کو تیرے دین، علم دین، ایمان اور اسلام کی اشاعت کے لیے، حفاظت کے لیے، خدمت کے لیے استعمال کرنے کی توفیق عطا فرما۔ اللہ اس قیمتی سرمایے کو دنیا کے پیچھے ضائع کرنے سے ہماری حفاظت فرما، ابنائے دنیا میں سے نہ بنا، ابنائے آخرت میں سے بنا دے۔ اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے اور تیرے حضرات انبیاء علیہ الصلوۃ والسلام نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شرور اور برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اے اللہ آج کی اس بابرکت مجلس کی نسبت سے مدرسے کی انتظامیہ، طلباء، علماء سے جنہوں نے اپنے مخصوص مقاصد کے لیے، جائز مقاصد کے لیے دعاؤں کی درخواستیں کی ہیں، اللہ ان تمام کے جائز مقاصد کو اللہ پورا فرما دے۔ جن مرحومین کی اللہ مغفرت کے لیے دعا کے لیے کہا گیا ان تمام کی مغفرت فرما کر جنت الفردوس میں ان کو اعلیٰ مقام عطا فرما، اور ان کے پسماندگان کو صبر اور اجر سے مالا مال فرما۔ اے اللہ آج تک تجھ سے مانگ کر کبھی ہم محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما۔ اے اللہ اس مجلس میں قرب و جوار، دور و دراز سے تیرے بندے اس امید کے ساتھ آئے ہیں جو کچھ مانگا جائے گا وہ قبول ہوگا۔ اے اللہ تیرے حبیب صلی اللہ علیہ وسلم نے ہم کو اطلاع دی ہے کہ جب تیرے سامنے ہاتھ اٹھائے جاتے ہیں خالی لوٹاتے ہوئے تجھے شرم آتی ہے۔ اے اللہ جب ہم نہیں تھے، ہماری طلب اور ہماری دعائیں نہیں تھی، اس وقت بھی تو نے عطا فرمایا۔ اے اللہ اپنے خزانے غیب سے بے انتہا عطا فرما کر ہمارے دامن مراد کو بھر دے۔ ربنا جینا کا طائبین فلا تردنا خائبین، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتہ۔
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔